پاکستان میں اس وقت رات کے 10، بھارت میں 10:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کا 1 بج رہا ہے۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک اور بلٹن کے ساتھ۔ دنیا بھر کی طرح جمعے کو پاکستان میں بھی آبادی کا عالمی دن منایا گیا، جس کا مقصد بڑھتی ہوئی آبادی کے تناظر میں معاشی، سماجی اور سیاسی چیلنجز کی طرف توجہ مبذول کروانا ہے۔ پاکستان آبادی کے لحاظ سے دنیا کا چھٹا بڑا ملک ہے، اور اس کے 18 کروڑ سے زائد نفوس کا 40% یعنی 7 کروڑ 40 لاکھ 12 سے 29 سال کی عمر کے لوگوں پر مشتمل ہے۔ اقوام متحدہ کے آبادی سے متعلق ادارے UNFPA کے مطابق دنیا بھر میں بھی نوجوانوں کی تعداد قابل ذکر حد تک ہے، اور موجودہ 1.80 کروڑ نوجوان آبادی میں آنے والے سالوں میں اندازہ ہے کہ دگنا اضافہ ہو جائے گا۔ ادارے کے مطابق وقت کی اہم ضرورت ہے کہ دنیا کے ممالک اپنے نوجوانوں پر توجہ دیتے ہوئے ان کے لیے تعلیم و تربیت اور روزگار کے بہتر مواقع فراہم کریں، کیونکہ مستقبل میں کسی بھی ملک کی ترقی اور خوشحالی کا دار و مدار انہی افراد پر ہوگا۔ امریکہ کے صدر باراک اوباما نے بھارتی وزیراعظم نریندر مودی کو امریکہ کے دورے کی دعوت دی ہے، جسے انہوں نے قبول کر لیا ہے۔ امریکی نائب سیکرٹری خارجہ ولیم برنز نے جمعے کو صدر اوباما کی طرف سے ایک تحریری دعوت نامہ وزیراعظم نریندر مودی کو پیش کیا، جس میں بھارتی وزیراعظم کو ستمبر میں امریکہ کا سرکاری دورہ کرنے کی دعوت دی گئی۔ امریکہ کے وزیر خارجہ جان کیری نے کہا ہے کہ افغانستان ایک نازک مرحلے سے گزر رہا ہے، اور ان کی کوشش ہے کہ صدارتی انتخابات سے پیدا ہونے والے تنازع کو حل کیا جائے۔ جان کیری جمعے کی صبح کابل پہنچے، اور ان کے اس دورے کا مقصد افغانستان میں صدارتی انتخابات کے نتائج سے متعلق تنازع کا دونوں فریقوں سے بات کر کے حل تلاش کرنا ہے۔ انہوں نے اشرف غنی سے ملاقات کی، جس میں مسٹر غنی نے امریکہ کے موقف سے اتفاق کیا کہ انتخابی عمل پر اعتماد کی بحالی کے لیے بدعنوانی سے متعلق شکایات کی جامع اور وسیع تحقیقات ہونی چاہیے۔ کیری نے جمعے کو مسٹر کارزئی اور صدارتی امیدوار عبداللہ عبداللہ سے بھی ملاقات کی۔ غزہ میں اسرائیل کے فضائی حملے جمعے کو چوتھے روز بھی جاری رہے، اور مقامی محکمہ موسمیات کے عہدیداروں کے مطابق 4 روز سے جاری ان کارروائیوں میں مرنے والوں کی تعداد 100 تک پہنچ گئی ہے، جبکہ 675 سے زائد افراد زخمی ہوئے۔ جمعے کو رفح کے علاقے میں ایک مشتبہ عسکریت پسند کے گھر پر ہونے والی بمباری میں ایک خاتون سمیت 5 افراد ہلاک ہو گئے۔ اسرائیل نے حماس کے عسکریت پسندوں کی طرف سے راکٹ حملوں کے تناظر میں غزہ کی پٹی پر منگل کو فضائی کارروائیوں کا سلسلہ شروع کیا تھا۔ اس عسکریت پسند گروپ کی طرف سے اب تک 400 سے زائد گولے اسرائیلی علاقوں میں پھینکے جا چکے ہیں، لیکن ان میں کسی طرح کا جانی نقصان نہیں ہوا ہے۔ یوکرین کی وزارت دفاع نے بتایا ہے کہ مشرقی یوکرین میں روس نواز علیحدگی پسندوں کی جانب سے جمعے کے روز راکٹ حملے میں حکومتی فوج کے 19 اہلکار ہلاک اور 93 زخمی ہو گئے ہیں۔ زوریان شیخ ریاک نے، جو یوکرینی وزیر داخلہ کے مشیر ہیں، کیف میں اخباری نمائندوں کو بتایا کہ باغیوں نے لوہانس کے گاؤں زیلینو پلیا میں یوکرینی فوجیوں پر میزائل پھینکے۔ یوکرین کے صدر پیٹرو پوروشنکو نے کہا کہ حملے کے ذمہ داروں کو پتا چلا کر انہیں تباہ کر دیا جائے گا۔ ایمنیسٹی انٹرنیشنل کا کہنا ہے کہ اس کے پاس گرافکس اور دوسرے مصدقہ ثبوت ہیں کہ مشرقی یوکرین میں زد و کوپ کرنے اور اذیت رسانی کی وارداتیں ہوئی ہیں، اور اس کا کہنا ہے کہ روس نواز علیحدگی پسند زیادہ تر اس تشدد کے ذمہ دار ہیں۔ جمعرات کو دیر گئے ایک رپورٹ میں انسانی حقوق گروپ نے کہا کہ لوگوں کو پیٹ کے بل لٹا کر مارا جاتا ہے اور اذیتیں دی جاتی ہیں۔ اس کا کہنا ہے کہ کیف کی فورسز کی جانب سے زیادتیوں کے کیسوں کی تعداد کم ہے۔ صحت کے عہدیداروں نے کہا ہے کہ مغربی افریقی ایبولا وبا کو گنی میں حقیقی طور پر روک دیا گیا ہے، لیکن یہ ہمسایہ ملکوں لائبیریا اور سیرا لیون میں پھیل رہی ہے۔ عالمی ادارے صحت نے جمعے کے روز اپنی تازہ ترین رپورٹ میں بتایا کہ لائبیریا نے 11 کیسوں اور بیماری سے 4 اموات کی خبر دی ہے۔ کرد جنگجو گروپ کردش پیشمرک نے کرکوک کے نزدیک شمالی عراق کی تیل کی 2 تنصیبات پر قبضہ کر لیا ہے۔ بغداد میں قومی وزارت تیل نے کرکوک اور بائی حسن کے تیل کی تنصیبات کی جمعے کے روز قبضے میں لینے کی مذمت کی، اور حکم دیا کہ پیشمرک فوری طور پر وہاں سے نکل جائیں۔ خبریں ختم ہوئیں۔
پی پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر نشوان خالی. ہمارا یہ پروگرام میڈیا ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے. ہماری ویب سائٹ urduvoa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس پروگرام کو اس وقت ہمارے فیس بک پیجز پر بھی لائیو سنا جا سکتا ہے, جہاں آپ کو اس کا لائیو براڈ کاسٹ لنک دستیاب ہے. اور اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے اور شیئر بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. اور انہی پیجز پر آپ ہمارے مہمانوں کے لیے سوال بھی پوسٹ کر سکتے ہیں اور ان کا تصویری تعارف بھی حاصل کر سکتے ہیں. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-789. تو پروگرام شروع کرتے ہیں. آج ہماری مہمان ہے نارتھ امریکہ میں مسلمانوں کی ایک سب سے بڑی تنظیم اسلامک سوسائٹی آف نارتھ امریکہ یا اسنا, اور بات ہوگی اس کے سالانہ کنونشن 2014 کی.
This Labor Day weekend, join us at the Covo Center in Detroit, Michigan, with family and friends at the nation's largest Islamic convention, the 51st annual ISNA convention, with renowned speakers, informative sessions, 500 booth bazaar, community service luncheon, matrimonial banquet, art exhibit, film festival, entertainment, and much more. For more information, visit isna.net.
جی, ہر دم رواں ہے زندگی میں آج ہماری مہمان ہے نارتھ امریکہ میں مسلمانوں کی ایک سب سے بڑی تنظیم اسلامک سوسائٹی آف نارتھ امریکہ یا اسنا, جو عنقریب اپنا سالانہ کنونشن منعقد کر رہی ہے ڈیٹرائٹ میں, جو نارتھ امریکہ میں مسلمانوں کا سب سے بڑا کنونشن ہوتا ہے. اس کنونشن کے بارے میں گفتگو کے لیے ہم نے دعوت دی ہے اسنا کے ڈائریکٹر کنونشنز اینڈ مارکیٹنگ بشارت سلیم کو, جو اس وقت موجود ہیں ٹیلی فون پر ہمارے ساتھ ڈیٹرائٹ سے. السلام علیکم بشارت سلیم صاحب.
السلام علیکم, کیسے ہیں آپ؟
میں ٹھیک ہوں, اور بے حد شکریہ آپ کا کہ آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے لیے وقت نکالا. اور ہماری آج کی دوسری مہمان ہیں اس کنونشن کے ایک اہم شعبے اسنا میٹریمونیل کے نگران اور کوآرڈینیٹر تبسم احمد, وہ بھی ڈیٹرائٹ سے ہمارے ساتھ موجود ہیں ٹیلی فون پر. السلام علیکم تبسم احمد.
السلام علیکم یاسمین,
بے حد شکریہ آپ کا بھی کہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. لیکن ہم آپ کو بتا دیں کہ آپ دونوں نے اس کو اسپیکر پر اپنا جو ٹیلی فون ڈال دیا ہے, اس سے ہمارے پروگرام کی کوالٹی متاثر ہو سکتی ہے. تو کیا ایسا ممکن ہے کہ آپ اس کا اسپیکر آف کر دیں؟
جی ہاں, ہم اسپیکر آف کر دیا ہے, تو ہوپ فلی اب یہ ٹھیک ہو جائے گا.
اچھا, لیکن گفتگو کا آغاز ہم کریں گے بشارت سلیم صاحب آپ سے. اس سے پہلے کہ بات کریں اسنا کنونشن کی, کچھ مختصرا بتائیے ہمارے سننے والوں کو کہ اسنا کی تاریخ کیا ہے, اس کے مقاصد کیا ہیں, اور اس کے پروگرام کیا ہیں.
جی, اسلامک سوسائٹی آف نارتھ امریکہ اسنا جو ہے امریکن آرگنائزیشن ہے ان دی یونائٹڈ اسٹیٹس میں. یہ 1963 میں اسٹیبلش ہوئی تھی Illinois میں, یہاں کی ایک اسٹیٹ ہے Illinois میں, ایک یونیورسٹی کے کیمپس سے. اس وقت کافی اسٹوڈنٹس یہاں آتے تھے ڈفرینٹ مسلم ملکوں سے, اور انہوں نے ضرورت سمجھی ایک آرگنائزیشن بنانے کی, جس کا نام انہوں نے رکھا اس وقت مسلم اسٹوڈنٹس ایسوسی ایشن MSA. وہاں سے اس کی شروعات ہوئی 1963 میں, اور لاسٹ ایئر ہم نے واشنگٹن ڈی سی میں ہمارا کنونشن تھا, اور اس میں اس آرگنائزیشن کا 50th جو اینیورسری ہے وہ ہم نے منائی. تو 50 سے یہ آرگنائزیشن کام کر رہی ہے امریکہ میں مسلمانوں کے لیے, اور بہت سے پروگرامز کرتی آ رہی ہے, انکلوڈنگ اس کا جو اینول کنونشن ہوتا ہے وہ اس کا ایک اہم پارٹ ہے.
تو ہم بات کریں گے اسنا کنونشنز کی, لیکن اس کے بارے میں ایک سوتی جھلک کے ساتھ.
It's a great place to be to enjoy the culture of Islam, including the arts and not just speeches and politics and things like that.
One of the things we love about being at ISNA is this is the one place where you can look forward to meeting a lot of people from all over the country, in fact, all over the world.
I think one of the most important things that we get from the ISNA convention that we don't get other places is how to be a good Muslim, meaning how to be a good member of a community.
The most important aspect of ISNA is getting to meet other efforts, other organizations, other individuals that are doing remarkable work that otherwise I wouldn't have the opportunity to meet.
This Labor Day weekend, join us at the Kovo Center in Detroit, Michigan, with family and friends at the nation's largest Islamic convention, the 51st annual ISNA convention, with renowned speakers, informative sessions, 500 booth bazaar, community service luncheon, matrimonial banquet, art exhibit, film festival, entertainment, and much more. For more information, visit ISNA.net.
ये थी झलक इसना के 51वें कन्वेंशन के बारे में कुछ मालूमात की. बशारत साहब, ये बताइए कि ये कन्वेंशंस जो हैं इसना के कब शुरू हुए और इनके बुनियादी मकासद क्या थे और क्या अब वो बुनियादी मकासद अब भी कायम हैं या उसमें कुछ नए मकासद शामिल हो गए हैं?
जैसा कि मैंने आपको बताया कि इसकी ऑर्गेनाइजेशन की जो शुरुआत है वो 1963 में हुई थी और उस वक्त उसका फोकस जो था वो स्टूडेंट लाइफ पे था. तो कैंपसेस में, डिफरेंट यूनिवर्सिटी कैंपसेस में जो मुसलमान लोग जो थे वो तालीम हासिल कर रहे थे, तो वहाँ पर उन्होंने इसकी ज़रूरत समझी कि एक ऑर्गेनाइजेशन होनी चाहिए जो उनके वेलफेयर के लिए काम करे इस मुल्क में. तो उसी दौरान, उसी साल में उसका पहला कन्वेंशन भी हुआ. तो वो उसका, चूँकि वो पहला कन्वेंशन था, इसीलिए मैंने अभी आपको बताया कि लास्ट ईयर हमने चूँकि 50वां साल कंप्लीट किया, तो 50th कन्वेंशन जो था वो लास्ट ईयर था. तो विच मीन्स कि जब इसकी शुरुआत हुई उसी वक्त से कन्वेंशन जो है इसका एक अहम पार्ट रहा है और वो मुस्तकिल इस दौर में दौरान चलता आ रहा है, तो इसीलिए वो 50 साल हमने लास्ट ईयर पूरे किए थे.
तो इस साल में कितने कन्वेंशन होते हैं? एक ही होता है, और अगर एक ही होता है या ज़्यादा होते हैं तो कहाँ कहाँ होते हैं?
जो हमारा ये नेशनल कन्वेंशन, जिसको हम एनुअल कन्वेंशन बोलते हैं, ये हमारा सबसे बड़ा इवेंट होता है और ये हर साल होता है. इसका जहाँ तक ताल्लुक है इसकी लोकेशन का, वो यूजुअली बड़े शहरों में होता है, जैसे शिकागो में अक्सर हमारा कन्वेंशन होता है. यहाँ पे वाशिंगटन डीसी, जो कि कैपिटल सिटी है अमेरिका की, वहाँ पे होता है. और फिर हमने उसको बाकी शहरों में भी किया है पास्ट में, जैसे कोलंबस ओहायो है, सेंट लुइस मिजोरी है, और बाकी शहर भी हैं. लेकिन यूजुअली हम जो अक्सर इसको रखते हैं वो बड़े शहरों में, जैसे वाशिंगटन डीसी है, शिकागो है. उसका रीज़न ये होता है कि जहाँ पर मुसलमानों की तादाद ज़्यादा हो वहाँ पर उसको रखना ज़्यादा फ़ायदेमंद रहता है, अटेंडेंस के लिए भी और सपोर्ट जो हमको शहर से मिलता है. काफ़ी वॉलंटियर्स होते हैं जो इसमें काम करते हैं, तो उनकी भी हमें ज़रूरत पड़ती
तो
है.
तो ये जो डिट्रॉइट में पहली बार ये कन्वेंशन हो रहा है, तो इसका इंतखाब किस बुनियाद पर हुआ? क्या इस वजह से कि यहाँ मुसलमान ज़्यादा हैं?
जी, डिट्रॉइट की बड़ी इंटरेस्टिंग हिस्ट्री है और मुसलमानों का जहाँ तक ताल्लुक है उनका, जो उनकी डिट्रॉइट की तारीख के साथ बड़ा लंबा कनेक्शन है. यहाँ पर लोग आए थे अर्ली 1900s में, 1920s में लोग ज़्यादातर अरब ममालिक से आए थे. जो डिट्रॉइट, जैसा आपको पता है कि ये दुनिया की जो कार कैपिटल मानी जाती है, यहाँ पर दुनिया की सबसे बड़ी तीन कार कंपनीज का हेडक्वार्टर है. जनरल मोटर्स का हेडक्वार्टर है, फोर्ड मोटर्स का है और क्राइसलर का है. तो उन दौरान चूंकि ये कंपनीज अभी बन रही थी, बढ़ रही थी, तो काफ़ी इंजीनियर्स की ज़रूरत थी. तो काफ़ी मुसलमान मुल्कों से उनके लिए जो है उन्होंने रिक्रूट किया था इंजीनियर्स को. तो इसलिए वहाँ पर जो मुसलमानों की तादाद है बहुत ज़्यादा है. दूसरा जो उसका एक इंटरेस्टिंग एस्पेक्ट है, यहाँ पर आपको पता है कि अमेरिका में काफ़ी अफ्रीकन अमेरिकन मुस्लिम्स भी हैं जिनका यहाँ से ताल्लुक 200-300 साल से है. वो लोग भी, उनमें भी काफ़ी लोग हैं जो मुसलमान हैं और डिट्रॉइट में काफ़ी तादाद में हैं. तो एक इंटरेस्टिंग मिक्स आपको मिलेगा डिट्रॉइट में, जो कि अरब ममालिक के लोग हैं, इंडियन पाकिस्तान डिसेंट के लोग हैं, और अफ्रीकन अमेरिकन जो नेटिव लोग हैं वो भी काफ़ी तादाद में हैं. तो आपको एक बहुत अच्छा बैलेंस मिलता है डेमोग्राफिकली. اور وہ ایک وجہ تھی بڑی کہ جہاں ہم نے سوچا کہ ہم ڈیٹرائٹ میں کنونشن کریں.
اور کینیڈا کا فاصلہ کچھ نزدیک ہے شاید؟
جی جی میں نے سنا نہیں.
کینیڈا کے لوگ بھی اس میں شرکت زیادہ کر سکتے ہیں؟
بالکل صحیح کہا آپ نے, جہاں پر ہمارا یہ کنونشن ہو رہا ہے کوبو سینٹر جو ہے وہاں کا سب سے بڑا کنونشن سینٹر ہے, اس وہ بالکل ایک ریور کے دریا کے کنارے پر ہے, اور دریا کے دوسری طرف اگر آپ دیکھتے ہیں تو وہ ونڈزر شہر ہے جو کہ کینیڈا کا پارٹ ہے. تو لٹرلی بیچ میں ایک برج ہے, اور جب آپ برج کے اس طرف جاتے ہیں تو آپ کینیڈا میں ہوتے ہیں, اور اس طرف آتے ہیں تو آپ ڈیٹرائٹ میں ہوتے ہیں. تو وہ بھی ایک بڑی وجہ ہے کہ ہم نے اس کو وہاں پر جو ہے اس سٹی کو سلیکٹ کیا تھا.
اچھا, تو ایک وجہ یہ بھی بنی.
جی ہاں.
اچھا, تو ہر سال کتنے لوگ کنونشن میں شریک ہوتے ہیں؟
ہمارا کنونشن میں دو تین طرح کی اٹینڈنس ہوتی ہے. ایک تو وہ لوگ ہوتے ہیں جو اس کی باقاعدہ رجسٹریشن کرتے ہیں اور اس کے لیے پے کرتے ہیں اور اس میں شرکت کرتے ہیں. چونکہ ہمارے کافی کنونشن کا جو پروگرام ہے اور جو کافی ایونٹس وہاں ہوتی ہیں بہت ڈفرنٹ طرح کی ہوتی ہیں, تو ایک جو ہمارا مین چیز کنونشن میں ہوتی ہے جس کو ہم کہتے ہیں کنونشن بازار, وہ ہوتا ہے جسے ٹریڈ فیئر کی طرح ہوتا ہے. اس میں قریب 500-550 ہم بوتھس لگاتے ہیں جس میں لوگ ڈفرنٹ طریقے کی چیزیں بیچتے ہیں, ڈسپلے کرتے ہیں کتابیں, ڈفرنٹ طرح کی کلودنگ اور کپڑے اور کافی دوسرے آئٹمس. تو اس طرح کی جگہوں پہ آنے کے لیے کنونشن میں ہم کوئی رجسٹریشن نہیں رکھتے ہیں, تو لوگ آ سکتے ہیں لوکلی, اس میں یو نو خرید سکتے ہیں اینڈ پارٹیسپیٹ کر سکتے ہیں. تو ہسٹوریکلی ہمارے اٹینڈنس جو رہی ہے وہ 30,000-35,000-25,000 اس کے درمیان رہی ہے, اور اس لیے اس کا نمبر اسپیسیفک بتانا مشکل ہے کیونکہ کافی لوگ آتے ہیں جو رجسٹر نہیں کرتے اور صرف بازار میں جاتے ہیں, تو ان کو کاؤنٹ کرنا ذرا ڈیفیکلٹ ہو جاتا ہے.
تو اس سال کیا اندازہ ہے کہ 20,000 سے زیادہ لوگ آ رہے ہیں؟
بالکل, اس سال جو ہماری ابھی تک کی رجسٹریشن آلریڈی ہمارے ویب سائٹ پہ جاری ہے, اور اس سے نمبر سے ہمیں یہ محسوس ہو رہا ہے کہ ہماری اس سال کی اٹینڈنس کافی زیادہ ہوگی کمپیئر ٹو لاسٹ ایئر اور پریویس ایئرز. اور اس کی ایک وجہ یہ ضرور ہو سکتی ہے کیونکہ ڈیٹرائٹ میں لوکل مسلمانوں کی جو کمیونٹی ہے کافی بڑی ہے, تو اور دوسرا کہ کینیڈا بھی قریب ہے, تو آئی تھنک وی ہیو ہمارے پاس زیادہ ایریا ہے کیپچر کرنے کے لیے.
اچھا, تو اتنے سارے لوگوں کے ٹھہرنے کا بندوبست کیسے ہوتا ہے؟ ان کے کھانے پینے کے اخراجات کون برداشت کرتا ہے؟
ہم جب کنونشن کرتے ہیں تو اس کے ساتھ ہی ہم کوئی دو تین بڑے ہوٹلز جو ہیں اس شہر میں جو بالکل قریب ہوتے ہیں ان کے ساتھ بھی ہمارا کانٹریکٹ ہوتا ہے, اور وہاں پہ ہم تقریباً پورا ہوٹل ہم لے لیتے ہیں. اگر ہوٹل کے اندر 700 کمرے ہیں 800 کمرے ہیں تو ہم سارے ہم اتنا جو ہے اس کو کانٹریکٹ میں لے لیتے ہیں. بعد میں جب لوگ ہماری ویب سائٹ پہ رجسٹر کرتے ہیں تو وہ ان ہوٹلز رومز کو وہ لیتے رہتے ہیں, تو اس طریقے سے ہم پھر آگے بڑھتے ہیں, اور جب ہمیں پھر لگتا ہے کہ اب ہمارے پاس کم پڑ رہے ہیں تو ہم اور ہوٹلز کو ایڈ کرتے جاتے ہیں.
تو لیکن یہ کہ جو لوگ آتے ہیں وہ اپنے خرچے خود برداشت کرتے ہیں؟
جی ہاں, ہمارے کنونشن میں آنے کے لیے لوگوں کو رجسٹریشن کرنا پڑتا ہے اور اس کے لیے باقاعدہ پے کرنا پڑتا ہے. ہماری فیس تقریباً $100 پر پرسن ہوتی ہے, جو کہ ایک ریزنیبل فیس ہے یہاں کے ایونٹس کے حساب سے.
اور 3 دن کا ہوتا ہے یہ کنونشن؟
جی ہاں, 3 دن, 3.5 دن, بلکہ منڈے کو شروع ہوتا ہے فرائیڈے کو صبح میں اور ختم ہو جاتا ہے منڈے کو 1 بجے, تو تقریباً 3.5 ڈیز.
تو یہ دنیا بھر سے بھی آتے ہیں لوگ؟
یوزلی جو زیادہ تر اٹینڈنس ہے وہ امریکن مسلم کمیونٹی ہوتی ہے, ہمارا کچھ فیصدی حصہ جو وہ کینیڈا سے آتا ہے, کچھ ہمارے اسپیکرز اور کچھ اٹینڈیز جو باہر سے بھی آتے ہیں, لیکن ان کی آبویسلی تعداد کم ہوتی ہے کافی.
تو اس کی تیاریاں کتنا عرصہ لگ جاتا ہے؟
ہم جو شہر کا سلیکشن سب سے بڑی چیز ہوتی ہے کہ ہم کون سے شہر میں کنونشن کریں گے, وہ چیز ہم تقریباً 3 یا 4 سال پہلے سے جو ہے وہ ڈیسائیڈ کر لیتے ہیں.
کون کرتا ہے ڈیسائیڈ؟
ہم لوگ, ہمارے ہی ڈپارٹمنٹ, ہمارا جو ہے کنونشن ڈپارٹمنٹ ہے جس میں میں ڈائریکٹر ہوں, تو میں ہی اس کو دیکھتا رہتا ہوں کہ کس طرح سے, اور ہمارا جو بورڈ ہے, ہمارا ایک مجلس شورا ہے بورڈ ہمارا, تو ان سے بھی ہم کنسلٹ کرتے ہیں اور ان کے بھی آئیڈیاز کو ہم لیتے ہیں, اور پھر ہم ڈیسائیڈ کرتے ہیں 3-4 سال پہلے کہ ہم کہاں پر کنونشن کرنا چاہیں گے.
اچھا, تو اور ان کے موضوعات پر بھی ڈسکشن ہوتی ہے پہلے سے کہ کن موضوعات پر ہوگی, ان کے اسپیکرس کون ہوں گے وغیرہ وغیرہ؟
جی ہاں, اس کے لیے وہ پروگرام کا جو بننا ہے وہ ایک بہت ہی امپورٹنٹ پارٹ ہوتا ہے کنونشن کا. اس کے لیے ہمارا جو بورڈ ہے, مجلس شورا ہے, وہ ایک باقاعدہ کمیٹی بناتی ہے کوئی 10-15 لوگوں کی, اور اس کو ہم کہتے ہیں کنونشن پروگرام کمیٹی. اس کمیٹی کا رول ہی یہی ہوتا ہے, اس میں کافی لوگ شرکت کرتے ہیں ڈفرینٹ ایریاز سے, ڈفرینٹ پروفیشن سے, اور ان کا کام یہ ہوتا ہے کہ اس چیز پہ گفتگو کی جائے اور ڈیسیجن لیا جائے کہ کنونشن کا تھیم کیا ہونا چاہیے, اس کا فوکس اس سال کیا ہونا چاہیے, کون سے ایریاز پہ ہمیں بات کرنی چاہیے, اور کس طرح کے اسپیکرز لانے چاہیے اور کہاں سے لانے چاہیے. تو اسپیکرز ہمارے وہ امریکہ سے زیادہ ہوتے ہیں, لیکن ہم باہر سے بھی لوگوں کو دعوت دیتے ہیں اس کنونشن میں ڈفرینٹ ٹاپکس پہ بات کرنے کے لیے.
تو اس سال کے خاص اسپیکرز کون کون سے ہیں اور کیا موضوعات ہوں گے اس سال؟
جی ہاں, اس سال ہمارے اسپیکر جو ہیں وہ ہماری یہاں امریکن اسپیکر ہیں, وہ ڈاکٹر شرمن جیکسن ہیں, پروفیسر ہیں یونیورسٹی آف کیلیفورنیا کے, اور کافی اور بھی لوگ ہیں جو میں ابھی ذہن میں میرے نہیں آ رہا ہے کمپلیٹ پروگرام.
تو ظاہر ہے کہ وہ سارے بہت ممتاز اسکالرز ہیں جن کو آپ دعوت دیتے ہیں, اور انگریزی میں ہوتا ہے یہ پروگرام سارا؟
جی ہاں, سارا پروگرام انگریزی میں ہوتا ہے, ڈفرینٹ طرح کے سیشنز ہوتے ہیں. ہمارا جو پرائم سیشن ہوتا ہے اس کو ہم مین سیشن بولتے ہیں, اور پھر ہمارے ساتھ میں اس سیشن کے کوئی 6 یا 8 پیرلل سیشنز چلتے رہتے ہیں جو کہ ڈفرینٹ ٹاپکس پہ جس پہ گفتگو کی جاتی ہے, ورک شاپس ہوتے ہیں اور اس طرح کی چیزیں ہوتی ہیں. اب ان اسپیکرس کے اس کے بعد ہمارے پاس کچھ گیسٹ بھی آتے ہیں جو کہ جن کا کام ہوتا ہے کوئی خاص موضوع پہ نہیں, لیکن وہ ان کی پوزیشن کی وجہ سے ان کو بلانا ہوتا ہے. اس سال جو ہمارے خصوصی مہمان جو آئیں گے, پریزیڈنٹ جمی کارٹر آئیں گے. وہ امریکی صدر رہے ہیں, جیسا کہ آپ کو پتا ہوگا 1977 سے 1981 تک وہ پریزیڈنٹ تھے یہاں پہ, یو ایس پریزیڈنٹ. تو ان کو ہم نے دعوت دی ہے اور وہ ہمارے کنونشن میں اس سال شرکت کریں گے اور اس میں بولیں گے.
تو یہ ہو گئی بات کہ جو آپ کے اسپیکرز ہیں. تو اب جو 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 مختلف پروگرامز جن کا آپ ذکر کر رہے ہیں جن کی وجہ سے لوگ یہاں آتے ہیں, تو کیا وہ صرف اسپیچز سننے ہی آتے ہیں؟
ہمارا جو اسنا کا فوکس رہتا ہے وہ بڑا بیلنسڈ رہتا ہے, نہ صرف کہ ہم صرف پروگرام کی باتیں کرتے ہیں, ٹاپکس کی باتیں کرتے ہیں, اسپیکرس کی باتیں کرتے ہیں, لیکن اس میں باقی سوشل اسپیکٹس بھی ہوتے ہیں. جیسا کہ میں نے آپ کو مثال دی بازار کی, یہ ایک ٹریڈ شو ہوتا ہے جس میں ہم کتابیں ہوتی ہیں, آتھرز جو ان کو لکھنے والے ہوتے ہیں وہ آتے ہیں, اور بہت سی چیزیں ہوتی ہیں. تو
بچوں کے لیے, بچوں کے لیے بھی خاص پروگرام ہوتے ہیں؟
جی ہاں, بچوں کے لیے انفیکٹ ہمارا پروگرام جو ہے وہ 3-4 حصوں میں اس کو باقاعدہ ہم سیکشن کرتے ہیں. اس میں اڈلٹ پروگرام ہوتا ہے, اس میں چلڈرنس پروگرام ہوتا ہے, اس میں ایک یوتھ کمپوننٹ بھی ہوتا ہے. بلکہ جو یوتھ پروگرامنگ ہوتی ہے اس کو ہم 2 حصوں میں ڈیوائڈ کرتے ہیں. ایک ہوتا ہے جو یوتھ جو ہے وہ 20s میں ہے, جیسے ان کی ایج کالج لڑکوں کی ہے, اور ایک ہم یوتھ پروگرام 12 سال سے 18 سال تک کے بچوں کے لیے کرتے ہیں جو کہ اسکول گوئنگ بچے ہوتے ہیں. تو ان کا ٹاپکس جو ہے, ان کی جو گفتگو ہے, ان کے لیے اسپیکرز ہوتے ہیں, انہی کے حساب سے ہم اس کو سلیکٹ کرتے ہیں.
بے حد شکریہ بشارت صاحب. ابھی ہماری گفتگو جاری ہے اور نوجوانوں کی بات ہم پھر کریں گے, لیکن ہمارے پروڈیوسر کہہ رہے ہیں کہ ایک چھوٹا سا بریک لے لیں, اور بریک کے بعد ہم بات کریں گے کہ نوجوانوں کا اسنا میں کیا عمل دخل ہے, اور اس کا جو یوتھ ونگ ہے وہ کیا کرتا ہے, اور اس بار جو کنونشن ہے اس میں نوجوانوں کے لیے مزید کیا خصوصی پروگرام موجود ہیں. تو پہلے ایک بریک. ہر دم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں کامیاب پاکستانی امریکیوں سے.
یا لوگوں سے ہم ان کی خدمت کرتے ہیں, انہیں پتہ چلتا ہے کہ یہ پاکستانی اور مسلمان ہیں, تو ایک جو تاثر ہے, ایک امیج جو ہمارا بنا ہوا, اس میں بڑا مثبت تبدیلی آتی ہے.
پروگرام کے دوران مہمانوں سے سوال پوچھنے کے لیے ہمارا مفت ٹیلی فون کال نمبر ہے 0800-777-89.
Thank you, Mina, for a night of warm bonfires and warm hearts. Thank you, MENA, for giving us access.
To those who are knowledgeable.
Thank you, MENA, for renewing our spirits.
And empowering us.
To unlock our potential.
And make change within our community.
We are Muslim youth.
Now.
And always.
Dear MENA.
My dear MENA.
Thank you.
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 MYNA did it for me. They helped me in so many ways that the people don't see. They told me to hold on to my Muslim identity. They made it possible for me to grow Islamically. So thank you, MENA.
जी, ये थी झलक इसना के यूथ विंग की. वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवा है ज़िंदगी में. आज हमारी मेहमान है नॉर्थ अमेरिका में मुसलमानों की एक सबसे बड़ी तंजीम इस्लामिक सोसाइटी ऑफ नॉर्थ अमेरिका या इसना, और हमारा मौजू है इसना कन्वेंशन 2014, जिसकी नुमाइंदगी कर रहे हैं इसना के डायरेक्टर कन्वेंशन एंड मार्केटिंग बशारत सलीम और इसना मैट्रिमोनियल के निगरान और कोआर्डीनेटर तबस्सुम अहमद, दोनों मौजूद हैं हमारे साथ डिट्रॉइट से टेलीफोन पर. तो बशारत सलीम साहब, गुफ्तगू को आगे बढ़ाते हैं. कुछ बताइए कि ये जो कन्वेंशन है इस बार का, उसमें जो मुसलमान नौजवानों का जो विंग है इसना का, वो उसके लिए कुछ प्रोग्रामों को तो आपने जिक्र किया, इस दफ़ा क्या खास प्रोग्राम है?
जी हाँ, जैसा कि मैंने अब अर्ज किया कि यूथ, जहाँ तक का यूथ का ताल्लुक है, हमारे दो जो मेन सेगमेंट्स हैं यूथ के, वो एज के हिसाब से डिवाइडेड हैं. एक है मुस्लिम स्टूडेंट्स एसोसिएशन, जो कि कॉलेज लड़कों के लिए और लड़कियों के लिए है, और दूसरा है मुस्लिम यूथ ऑफ नॉर्थ अमेरिका, जो 12 साल से 18 साल तक के लड़कों के लिए. इन दोनों के अलग अलग प्रोग्राम कमिटीज हम बनाते हैं और फिर उनका वो प्रोग्राम ड्राफ्ट होता है. मौजूदात जो है उसके वो बहुत ही डिफरेंट वैरायटी के होते हैं. डेफिनेटली दीनी तालीम और उसके बारे में डिस्कशंस होते हैं. कुछ चीज़ें जो होती हैं वो जेंडर बेस्ड होती हैं, लड़के और लड़कियों के लिए अलग अलग, बिकॉज दे मे हैव, उनके सवालात होते हैं जो कि एक डिफरेंट तरीके से वो डिफरेंट सेटिंग में करना पड़ता है. फिर उनका एंटरटेनमेंट प्रोग्राम होता है, बहुत से डिस्कशंस उनकी एजुकेशन के ऊपर होते हैं, और डिफरेंट सोशल इश्यूज होते हैं. कुछ कॉम्पिटिशन्स होते हैं, जैसे वो क्विजेज वगैरह जो देखे होंगे आपने, तो उस तरह की चीज़ें भी वो अपने प्रोग्राम में करते रहते हैं.
अच्छा, तो इस बार ख़ास बात क्या है? ये जो कन्वेंशन है 2014 का, पिछले कन्वेंशन से किस तरह मुख्तलिफ है? इसमें कुछ नई चीज़ें भी ऐड हुई हैं कि वही स्पीकर्स हैं और वही मौजूआत हैं, वही नौजवान हैं, वही तंजीमें हैं?
जी नहीं, इस साल हमने डेफिनेटली, हर कन्वेंशन डिफरेंट होता है, उसके मौजू डिफरेंट होता है, उसके टॉपिक्स डिफरेंट होते हैं, प्रोग्राम का फोकस डिफरेंट है. थीम इस साल का हमारा है जनरेशन्स राइज, और उसके पीछे जो बैकग्राउंड है वो ये है कि अमेरिका के अंदर मुसलमानों की तादाद चूंकि कम है, तो हम इस मुल्क में एक माइनॉरिटी की तरह रह रहे हैं. तो और ये जो माइनॉरिटी है बहुत ही डिफरेंट तरह की इसलिए है क्योंकि डिफरेंट कल्चर से यहाँ पे मुसलमान आए हैं. तो दुनिया में तकरीबन हर मुस्लिम मुल्क से यहाँ आपको एक कम्युनिटी नज़र आएगी, और हमारे कन्वेंशन में भी आपको तकरीबन इसी तरह की झलक नज़र आएगी. तो आप हिंदुस्तान से, पाकिस्तान से, बांग्लादेश से, अरब मुल्कों से भी लोग हैं, और यहाँ के लोग, जैसा मैंने पहले आपको अर्ज किया, अफ्रीकन अमेरिकन मुस्लिम कम्युनिटी जो कि यहीं पर रहे हैं और उनके एंसेस्टर्स यहीं पर रहे हैं. तो हम इस कल्चर को कैसे डिफाइन करें? हम मुसलमान हैं लेकिन कल्चरली हम लोग डिफरेंट जगहों से आए हैं और डिफरेंट हमारे अंडरस्टैंडिंग है. तो उसमें हम एक नया मुस्लिम कल्चर कैसे एस्टैब्लिश करें और वो कैसा होना चाहिए, उसकी वैल्यूज़ क्या होनी चाहिए, तो इन मौजूदात के ऊपर हम फोकस करना चाह रहे हैं इस साल. हमने काफ़ी लोगों को दावत दी है ओवरसीज से. एक हमारे स्पीकर हैं, उनका नाम है मेहदी हसन, वो आ रहे हैं हमारे पास लंदन से. इसी तरह काफ़ी दूसरे इलाकों से भी लोग आ रहे हैं इस साल, तो काफ़ी नए हमने प्रोग्राम उसमें डाले हैं.
फैशन शो भी इस बार रखा गया है?
जी,
फैशन शो भी है कोई?
जी हाँ, हम इस साल एक फैशन शो कर रहे हैं. ये हम खाली सिस्टर्स के लिए कर रहे हैं, ख्वातीन के लिए कर रहे हैं, जबकि हम इंशाल्लाह उम्मीद है कि फ्यूचर में हम दोनों जेंडर्स के लिए करेंगे और हम इसको पहले भी कर चुके हैं कन्वेंशन में, लेकिन बीच में कुछ गैप हमने किया था, तो इस साल हमारा इरादा है कि हम उसको दोबारा से इम्प्लीमेंट करें।
और ये कोई फिल्म शो भी है?
जी हाँ, हमारे यहाँ एक फिल्म फेस्टिवल भी होता है, उसमें हम करीब 15-20 फिल्में और डॉक्यूमेंट्रीज को फीचर करते हैं और उसमें हमारी काफ़ी एंट्रीज आती हैं, फिर उसमें सिलेक्शन एक कमेटी बैठती है जो उसको देखती है और फिर हम इनको कन्वेंशन के दौरान हम इनको स्क्रीन करते हैं इन मूवीज़ को।
अच्छा, अब हम बात करेंगे इंतजामी उमूर की। आपने बात की थी वॉलंटियर्स की, तो वॉलंटियर्स का कितना अमल दखल होता है इन कन्वेंशंस की कामयाबी में?
काफ़ी दखल होता है वॉलंटियर्स का। जैसा कि आपको पता है, हमारा हेडक्वार्टर जो है उसमें एक लिमिटेड स्टाफ है हमारे पास, तो जाहिर सी बात है कि कन्वेंशन बहुत बड़ा होता है और हज़ारों लोगों को हमें देखना पड़ता है, उसके डिफरेंट अरेंजमेंट्स हैं, उसकी प्रोग्रामिंग है, तो उसके लिए हमें काफ़ी लोकल लोगों की ज़रूरत पड़ती है और ऑन साइट जब हमारा कन्वेंशन जारी होता है तो उसमें भी हमें काफ़ी लोगों की वॉलंटियर्स की ज़रूरत पड़ती है, तो वो प्रोसेस हम करीब 6-8 महीने पहले से शुरू करते हैं और लोकल एक होस्ट कमेटी को बनाते हैं और फिर उनको हम कहते हैं कि हमें आप और लोगों को ला के दें, फिर हम उनको ट्रेन करते हैं, उनको अपने इतना स्टाफ के साथ मीटिंग्स होती हैं और फिर वो लोग हमें काफ़ी हमारी हेल्प करते हैं वो कन्वेंशन के दौरान।
और ख्वातीन का विंग भी खास तौर पर मसरूफ होता है इसमें?
जी हाँ बिल्कुल, दोनों जेंडर्स का इसमें डेफिनेटली रोल होता है, ख्वातीन भी होती हैं और मर्द
यानी मर्द भी होते हैं और वो सब वॉलंटियर्स जो हैं। तो इस बार कोई एक वॉक का भी आप, मैंने पढ़ा था आपकी वेबसाइट पर।
जी हाँ, हर साल हमारा फोकस रहता है कि प्रोग्राम तो जाहिर सी बात है एक इम्पॉर्टेंट एलिमेंट होता है, लेकिन हम उसमें काफ़ी स्पेशल इवेंट्स भी करते हैं क्योंकि कल्चर का जो, जहाँ तक आप कल्चर की बात करते हैं, उसमें डेफिनेटली एजुकेशन होती है, अवेयरनेस होती है, लेकिन काफ़ी सोशल एंगल्स भी होते हैं एक कल्चर के, जैसा कि हर कल्चर में होता है। तो यहाँ भी हम चाहते हैं कि कन्वेंशन को ऐसा बनाएं कि इसमें जो भी आए, जिस भी एज का आए, उसको कुछ ना कुछ उसके इंटरेस्ट की चीज़ मौजूद हो। तो उसमें हेल्थ फेयर होता है, उसमें फिल्मों के ऊपर बात होती है, उसमें कल्चर के ऊपर बात होती है, दीन के ऊपर बात होती है, एजुकेशन पे बात होती है। इस साल हम एक रेस का वहाँ पर इंतज़ाम कर रहे हैं, रन या वॉक या रेस। उसमें क्या है कि ये 3 माइल की एक वॉक होगी जिसमें लोग शिरकत करेंगे और उसमें कुछ फंड्स जमा होंगे जो हम कुछ लोकल जो कॉजेज हैं उसको हम वो पैसे पहुंचाएंगे। ये सेहत के लिए भी अच्छा होगा और ये उस ऑर्गेनाइजेशन के लिए भी अच्छा होगा जिसको हम ये पैसे डोनेट करेंगे।
अच्छा, और दूसरे मजाहिब के लोग भी आप मधु करते हैं, तो कुछ बताइए कि इस तरह से ये कन्वेंशंस जो हैं इंटरफेथ हार्मनी में क्या रोल प्ले कर रहे हैं?
इंटरफेथ हार्मनी हमारा इसना का एक बहुत बड़ा डिविजन है, बल्कि हमारा एक पूरा ऑफिस है जो हमने Washington DC में उसको खोला है, क्योंकि वहाँ पे चूँकि कैपिटल सिटी है, गवर्नमेंट ऑफिस हैं, तो हमने पूरा एक ऑफिस एस्टेब्लिश किया है इंटरफेथ हार्मनी के लिए और ये एक बहुत ही बड़ा फोकस है इसना का। इस पे हम पूरे साल काम करते हैं, डिफरेंट फेथ ग्रुप्स, अब हमारे क्रिश्चियंस, ज्यूज और बहुत अलग अलग तरह के फेथ ग्रुप्स, उनके साथ हम काम करते रहते हैं, सर्विस प्रोजेक्ट्स पे काम करते हैं। कन्वेंशन के दौरान भी हम एक दो प्रोग्राम्स जो हैं इसके ऊपर हम फोकस करते हैं। एक जो हमारा इंटरफेथ यूनिटी बैंक्वेट हम उसको बोलते हैं, ये करीब 200-300 लोगों की गैदरिंग होती है जिसमें कि क्रिश्चियन फेथ के लोग, ज्यूविश फेथ के लोग, मुसलमान लोग और बाकी फेथ ग्रुप्स के लोग, उसमें हम उनको दावत देते हैं, उसमें हम उनको कुछ स्पीचेस होती हैं, लोग एक दूसरे से मिलते हैं और एक दूसरे को जानते हैं। इससे एक गुडविल और एक हार्मनी पैदा होती है जो कि आजकल की दुनिया में आपको पता है बहुत ज़रूरत है इस चीज़ की हमें।
तो आप ये कहेंगे कि आपके ये जो कन्वेंशन हैं वो एक ऑब्जेक्टिव नहीं बल्कि बहुत सारे ऑब्जेक्टिव्स को लेकर साथ चलता है।
बिल्कुल सही बात है, इसका कोई एक ऑब्जेक्टिव नहीं होता है, इसके बल्कि मल्टीपल ऑब्जेक्टिव्स हैं और इसीलिए मैंने आपसे जिक्र किया कि हमारी जो स्पेशल इवेंट्स होती हैं वो तकरीबन 8-10 तरह की तो सिर्फ हमारी स्पेशल इवेंट्स होती हैं जो कि डिफरेंट मौजूदात पे डिफरेंट एरियाज पे फोकस करती हैं।
तो अब आपकी जो तैयारियां हैं, अब ये 29 अगस्त से 1 सितंबर तक ये कन्वेंशन होगा, तो तैयारियां अब आपकी किन मराहिल में हैं?
आखिरी जो 2 महीने में अब हम हैं, जुलाई और अगस्त, तो ये हमारा बिल्कुल पीक टाइम होता है। अब तक तो हमारा बेसिकली जो मेन तैयारियां हैं वो हो चुकी हैं और ये 2 महीने हम फाइनल टचेस हम देते हैं, यानी कि चीज़ों को बिल्कुल फाइन ट्यून करना है, उनको बिल्कुल आखिरी मरहले में लाना है और उनको फिनिशिंग टचेस देनी है। तो लेकिन जो बल्क ऑफ जो काम है वो हम ऑलरेडी कर चुके होते हैं, जैसे प्रोग्राम है, स्पेशल इवेंट्स हैं, रजिस्ट्रेशन हैं, तो ये चीज़ें तो ऑलरेडी चलती आ रही हैं, लेकिन अब हम आखिरी फेजेस में हैं, जैसे वॉलंटियर ट्रेनिंग हो गई, कन्वेंशन सेंटर के कुछ लॉजिस्टिकल डिटेल्स वो सॉर्ट आउट करने होते हैं, तो लेकिन अभी तक तो काफ़ी तैयारियां हो चुकी हैं।
तो ये इस जब ये कन्वेंशन ख़त्म होगा तो उसको समेटने में कितना वक्त लगेगा?
हमारा वेल लॉजिस्टिकली जो है वो चूँकि हम कन्वेंशन सेंटर में करते हैं तो हमारा जो उनका जो स्टाफ होता है काफ़ी चीज़ें तो उनके जिम्मेदारी होती है और वो करते हैं, तो हम तो वो पूरा जो मंडे का जो दिन होता है जो हमारा आखिरी है उस एक दिन में हम बेसिकली कन्वेंशन को प्रीटी मच वहाँ पे कंप्लीट कर लेते हैं। उसके बाद उसके काफ़ी चीज़ें होती हैं जो हमें फिर अगले महीने तक चलती रहती हैं, वो हम फिर ऑफिसेज में आके अपने उसको हम कंप्लीट करते हैं।
अच्छा, ये तो हुआ कि आपके कन्वेंशन में जो लोग शिरकत करेंगे उनकी बातें। अब आपका ये प्रोग्राम ब्रॉडकास्ट भी होता है, ऑनलाइन भी मौजूद होता है, वो किस तरह?
जी हाँ, हम लोग कन्वेंशन में वीडियो रिकॉर्डिंग करते रहते हैं डिफरेंट सेशंस की, सब की तो नहीं करते हैं क्योंकि हमारा, जैसे मैंने आपको पहले जिक्र किया कि हमारे 10 से 12 सेशन जो हमारे एक टाइम स्लॉट में चलते रहते हैं, यानी कि 12 स्पीकर्स एक वक्त में डिफरेंट कमरों में बोल रहे हैं, तो अब सारे को हम रिकॉर्ड करना ज़रा मुश्किल हो जाता है। तो हम लोग जो हमें लगता है कि जो मेन चीज़ें हैं, जो मेन स्पीकर्स हैं, उनको हम रिकॉर्ड कर लेते हैं, फिर हम अटेंडीज जो हमारे यहाँ आते हैं वो शिरकत करते हैं, उनसे हम थोड़े रिफ्लेक्शन उनके लेते हैं कि उनको कैसा महसूस हुआ, और फिर हम इसको हम अपनी वेबसाइट पे उसको डाल देते हैं।
अच्छा, और एंटरटेनमेंट के प्रोग्रामों का भी जिक्र कीजिए कि वो इस दफा क्या क्या है।
जी हाँ, एंटरटेनमेंट हमारा अनदर वेल अटेंडेड सेशन होता है, वो संडे नाइट को होता है, और उसमें हम काफी आर्टिस्ट को लाते हैं, कभी हम बाहर से भी लाते हैं, बट कभी हम अमेरिका से भी यूजुअली लाते हैं, तो बल्कि जुनेद जमशेद साहब जो पाकिस्तान से ताल्लुक है जिनका, वो हमारे कन्वेंशन में आ चुके हैं और इस साल भी वो आने का इरादा रखते हैं।
तो उसमें नातिया कलाम पढ़ेंगे और इसके अलावा अब दूसरे चुटकुले वगैरह भी होते हैं।
जी जी हाँ, कॉमेडी भी होती है और उसमें डेफिनेटली नातें भी होती हैं, और उसमें अमेरिका में एक जॉनरा है म्यूजिक का जिसको हिप हॉप बोलते हैं, जिसमें बेसिकली आप अपनी दलील पेश करते हैं और उसको एक म्यूजिकल अंदाज में पेश करते हैं, तो वो यहाँ का मतलब नेटिव मान ले वो उस तरह की चीज है, तो वो भी वहाँ पे होगी। तो अगेन इट्स अ वैरायटी ऑफ थिंग्स, तो जिसमें कि डिफरेंट हम जॉनर्स को टच करते हैं।
अब मैं बात करूंगी कि मसाइल आपको क्या पेश आते हैं, जब इतना बड़ा फंक्शन अरेंज होता है तो जो दरमियान के मसाइल हैं कुछ ऐसे कोई खास जिनका आप इस वक्त तस्करा करना चाहें?
जी हाँ, काफी क्योंकि बहुत बड़ी इवेंट होती है, बहुत ज्यादा लोग आते हैं, तो उसका जो इंतजामात उसके जो करने होते हैं उसमें काफ़ी हमें मेहनत करनी पड़ती है, कन्वेंशन सेंटर को लाना, उसके साथ हमारे कॉन्ट्रैक्ट्स करना, होटल्स को लाना, हमारे प्रोग्राम में स्पीकर्स को लाना, उनकी भी अवेलेबिलिटी लिमिटेड होती है, जो कि बड़े बड़े स्पीकर्स होते हैं वो ज़्यादातर बिजी होते हैं, तो उनका उनकी उसमें अवेलेबिलिटी को मेक श्योर करना, प्रोग्राम को बनाना कि क्या फोकस होना चाहिए कन्वेंशन का, किन मौजूदात पे डिस्कशन होना चाहिए, काफ़ी चीज़ें इसमें होती हैं, लेकिन अल्हम्दुलिल्लाह हमारे पास स्टाफ है और हमारा बहुत अच्छा बोर्ड है जो कि हमें हेल्प करता है, तो हम
और बहुत सारे वॉलंटियर्स
तकरीबन 300 से ज़्यादा वॉलंटियर्स तो सिर्फ हमारे उस कन्वेंशन में होते हैं जो कि हम 3 दिन का हमारा होता है।
بالکل، بے حد شکریہ بشارت سلیم صاحب، آپ نے ہمارے اس پروگرام کے لیے وقت نکالا، اور آپ نے جیسا کہ کہا تھا کہ زیادہ وقت آپ کے پاس آج نہیں ہوگا، تو آپ کو خدا حافظ کہتے ہوئے ہم ایک بریک لیتے ہیں، اور بریک کے بعد ہم گفتگو میں شامل کریں گے اپنی آج کے پروگرام کی دوسری مہمان کو، اسنا میٹریمونیل کی نگران اور کوآرڈینیٹر تبسم احمد، جو ڈیٹرائٹ سے ہمارے ساتھ موجود ہیں ٹیلی فون پر، ان سے بھی گفتگو ہوگی. آپ کو خدا حافظ اور ایک چھوٹا سا بریک.
شکریہ بہت بہت آپ کا.
ہر دم رواں ہے زندگی، وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں کامیاب پاکستانی امریکیوں سے،
یا لوگوں سے ہم ان کی خدمت کرتے ہیں، انہیں پتہ چلتا ہے کہ یہ پاکستانی اور مسلمان ہیں، تو ایک جو تاثر ہے، ایک امیج جو ہمارا بنا ہوا، اس میں بڑا مثبت تبدیلی آتی ہے.
پروگرام کے دوران مہمانوں سے سوال پوچھنے کے لیے ہمارا مفت ٹیلی فون کال نمبر ہے 0800 777 89.
اسنا میٹریمونیلز کین انشاءاللہ ہیلپ یو فائنڈ دی رائٹس ہسبینڈ اور وائف یو ہیو بین لوکنگ فار. Isna Matrimonials is a web-based service for single Muslims living in North America. We're currently offering a free 7-day trial with deluxe membership. Visit our website at isnamatrimonials.net. Isna Matrimonials, building the future of American Muslim families.
وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں آج ہماری مہمان ہے نارتھ امریکہ میں مسلمانوں کی ایک سب سے بڑی تنظیم اسلامک سوسائٹی آف نارتھ امریکہ یا اسنا، اور ہمارا موضوع ہے اسنا کنونشن 2014، جس کی نمائندگی کے لیے اب سے کچھ دیر پہلے تک موجود تھے اسنا کے ڈائریکٹر کنونشنز اینڈ مارکیٹنگ بشارت سلیم، اور ہمارے ساتھ موجود ہیں اس وقت اسنا میٹریمونیل کے نگران اور کوآرڈینیٹر تبسم احمد. تو تبسم، بے حد شکریہ، آپ نے بہت انتظار کیا، ہم آپ کو گفتگو میں شامل کرنے کے لیے کچھ زحمت اٹھانا پڑی انتظار کی. آپ سے ہمارا پہلا سوال یہ ہے کہ اسنا میٹریمونیل کی آپ کوآرڈینیٹر ہیں، تو ہمارے سننے والوں کو بتائیے سب سے پہلے کہ اس کی ضرورت کیوں اور کب پیش آئی، اور جب یہ قائم ہوئی تو اس کے مقاصد کیا تھے، اور کیا وہ مقاصد ابھی تک برقرار ہیں؟
جیسا کہ بشارت نے، سلیم نے آپ کو بتایا کہ 1953 میں اس کا آغاز ہوا اسنا کا، ایز ایم ایس اے کے طور پر اسٹوڈنٹ، مسلم اسٹوڈنٹس تھے جنہوں نے اکٹھے ہو کر یہ آرگنائزیشن بنائی. مڈ 80s میں آ کر کے یہ احساس ہوا کہ ان نوجوانوں کے لیے اب ان کی زندگی کو آگے تبدیلی لانے کے لیے، اور ان کی ان کو اپنے لائف پارٹنر ڈھونڈنے کے لیے جو دقت یہاں پہ رہتے ہوئے پیش آ رہی ہے، اس کے لیے کچھ کام کیا جائے. تو مڈ 80s میں اسنا میٹریمونیل کے حوالے سے کام شروع ہوا، اور اس پروگرام کو لایا گیا تاکہ ان کی مدد کی جا سکے، اور ان لوگوں کے لیے موقع فراہم کیا جا سکے کہ وہ اپنے لیے اپنے لائف پارٹنر کو چن سکیں.
تو پھر یہ کتنا عرصہ ہو گیا اس کو بنے میں؟
مڈ 80s میں، جیسے میں نے آپ سے کہا، اس کا آغاز ہوا اس پروگرام کا، اور تب سے جو ہے یہ اسنا کے ساتھ اس وقت سے یہ پروگرام چل رہا ہے، اور ابھی تک اس کی دن بدن جتنی ضرورت بڑھتی جا رہی ہے اس حساب سے اس کے پروگرام بڑھتے جا رہے ہیں، اور الحمدللہ بہت سارے لوگوں کو جو ہے وہ اس سے
فائدہ ہو رہا ہے،
تو ساتھ ہی سننے میں آسانی ہو رہی ہے.
تو کیا یہ پہلے تو یہ ویب سائٹ کی بیس پر تھا، تو کیا اب ابھی بھی یہ صرف آن لائن ہی اویلیبل ہے یہ سہولت؟
نہیں، آن لائن ہماری جو سروس ہے وہ ایک سروس ہے، اس کے علاوہ جو ہماری بہت پسندیدہ سروس ہے وہ ہمارے بینکویٹس ہیں. بینکویٹس اور ایونٹس ہم جو کہ ہماری ریجنل کانفرنسز میں اور اینول کنونشن میں ہوتے ہیں، اس کے علاوہ اب تو پچھلے سال سے ہم لوگوں نے ایک انڈیپینڈنٹ کانفرنس بھی میٹریمونیل کی سٹارٹ کی ہے، جس میں نہ صرف یہ کہ بینکویٹ ہوتا ہے، بلکہ اس کے علاوہ سارے سیشن بھی اس فیملی لائف کے اوپر فوکسڈ ہوتے ہیں کہ جو شادی سے پہلے اور شادی کے بعد کے مسائل، اپنے ساتھیوں کو چننے کے لیے کیا چیز مد نظر رکھنی چاہیے، ان سارے ٹاپکس کو لے کے اس پہ سیشنز، اس کے علاوہ کچھ ڈائلاگ سیشنز جس میں کہ ینگ لوگ آ کر کے اپنے سوال جو ان کے ذہن میں ہوتے ہیں شادی کے حوالے سے اور اپنے پارٹنر کو چننے کے حوالے سے، وہ اپنے ہمارے بہت ہی قابل اسپیکر سے وہ پوچھتے ہیں اور ڈسکشن کرتے ہیں، اور اس کے بعد ایک بینکویٹ اینڈ میں ہوتا ہے. اور یہ ایونٹ زیادہ تر ایک بیسیکلی پلیٹ فارم ہے جو اس میں مہیا کرتا ہے لوگوں کو کہ وہ آ کر کے اپنے ساتھ لوگوں سے ملیں اور اپنے لیے اپنی چوائسیز کا انتخاب.
تو یہ تو ہوا کہ جب کنونشنز ہوتے ہیں، جب ہوتے ہیں، لیکن عام دنوں میں کس طرح ہوتا ہے یہ؟
जैसे मैंने आपको कहा कन्वेंशन तो एक इवेंट है. कन्वेंशन के अंदर हम लोगों के दो इवेंट्स होते हैं जो कि एनुअल होते हैं, जो साल में एक दफा होते हैं, जो सबसे बड़े होते हैं साल की. इसमें करीबन दो दिन में करीबन 800 लोगों का इवेंट होता है.
800 लोगों का? 800
जी. करीबन 400-100 लोग एक इवेंट अटेंड करते हैं सैटरडे का और इतने ही लोग संडे का. तो करीबन एक वीकेंड पर हम 800 लोग इस इवेंट के लिए आते हैं. तो ये तो सिर्फ एनुअल की मैं बात कर रही हूँ. उसके अलावा जैसे मैंने आपको कहा कि हमारी जितनी रीजनल कॉन्फ्रेंसेज होती हैं उनके साथ भी ये इवेंट होता है. और अभी जैसे मैंने आपको कहा कि पिछले साल से हमने एक इंडिपेंडेंट कॉन्फ्रेंस भी मैट्रिमोनियल की शुरू किया, तो उसके अलावा भी ये चीज होती है. और अब काम इस पर हो रहा है कि इन इवेंट्स को हम मंथली बेसिस पर लें कि हर महीने कुछ ना कुछ इसका इस हवाले से इवेंट हो, क्योंकि जरूरत बहुत बढ़ रही है.
अच्छा, तो ये इवेंट जब बढ़ेंगे तो कहाँ कहाँ होंगे?
डिफरेंट सिटीज में. एक तो हमारा ऑनलाइन सर्वे मौजूद है जो कि जिससे हम लोग ये अंदाजा लगाते हैं कि किस सिटीज में ज्यादा नीड है, कहाँ पे ज्यादा लोगों को जरूरत है, कहाँ पे ज्यादा लोग चाहते हैं कि हम आके करें जो लोगों के लिए आसान हो अटेंड करना. तो उसके ऊपर भी हम उसको देखते हुए डिसाइड करते हैं कि कहाँ पे इसको किया जाए. और इसके अलावा जहाँ पे भी हमारी कॉन्फ्रेंस होती है ऑब्वियसली उसके साथ भी होता है. डैलस में हम करते हैं, ह्यूस्टन में किया है, कभी इस साल कैलिफोर्निया में किया है, शिकागो में होता है, सिनसिनाटी में होता है. तो बहुत सारी डिफरेंट सिटीज में किया जाता है.
और जो ऑनलाइन है उसमें आप क्या क्या सहूलत देते हैं जो मेंबर्स होते हैं या जो रजिस्ट्रेशन कराते हैं, तो रजिस्ट्रेशन का क्या तरीका होता है?
अच्छा, उसके लिए कि हमारी जो वेबसाइट है islammatrimonials.net के नाम से, उसकी URL है. उस पर आप जाकर के वहाँ पर सारी डायरेक्शंस हैं कि प्रोफाइल किस तरह से बनाया जाए. ये उन लोगों के लिए है जो बेहद मसरूफ हैं, जो टाइम निकाल कर इवेंट पर नहीं आ सकते या जो शायद अभी इस नए सिस्टम से ज़्यादा कंफर्टेबल नहीं है. तो अपनी आसानी के ऊपर वो वेबसाइट पर अपना प्रोफाइल बना करके उसको सर्च कर सकते हैं. जितने लोग भी डेटाबेस में और हैं उनके प्रोफाइल को देख सकते हैं, उनके साथ अपनी इंफॉर्मेशन एक्सचेंज कर सकते हैं और अपने पसंद के हिसाब से उसको इस्तेमाल कर सकते हैं.
और उसमें आपका कोई दखल अमल नहीं होता?
मैं उसके लिए जो है सिर्फ उसकी वेबसाइट को वॉच करती हूँ. जो भी हमारे जो कस्टमर्स हैं उनकी कोई भी इशू होता है, कोई भी प्रॉब्लम होती है, वो मुझे कॉल करते हैं, मैं उनको असिस्ट करती हूँ इतना.
अच्छा, इस हद तक है, वरना बाकी वो लोग खुद इंटरेक्ट करते हैं?
बिल्कुल, ये तो उनका, क्योंकि वेबसाइट बेसिकली इसीलिए ही बनाई गई है कि हर कोई अपनी सहूलत के हिसाब से इस्तेमाल करके अपनी मर्जी के हिसाब से देख सके. लेकिन उसको असिस्ट करने में, उनको वेबसाइट के इस्तेमाल में कोई मसला हो, कोई भी प्रॉब्लम हो, तो मुझे कॉन्टेक्ट कर सकते हैं, मैं उसको देख लेती.
अच्छा, तो इसमें जो रजिस्ट्रेशन है सिर्फ अमरीका के लोग ही करवा सकते हैं कि दुनिया भर से मुसलमान करवा सकते हैं?
करवाने का ये है, हम लोगों को अभी सो फार तो ये कनाडा और अमेरिका तक ही महदूद है. और अगर कोई यहाँ पर, मतलब कई लोग ऐसा लोग होते हैं कि जो पाकिस्तान में है या वो अपने किसी जो यहाँ पे रह रहे हैं, लेट्स से किसी की बहन है, किसी का भाई है पाकिस्तान में, वो उनके लिए ढूंढना चाह रहे हैं, तो जो यहाँ पर मौजूद लोग हैं वो प्रोफाइल बनाते हैं वली के तौर पर अपने भी किसी भी रिश्तेदार के लिए, और फिर वो उसके उसको देख सकते हैं. लेकिन प्रोफाइल बनाने के लिए हमें बिल्कुल अमेरिका का एड्रेस और बिलिंग एड्रेस भी अमेरिका का चाहिए होता है. तो कोई यहाँ पे हो तो वो अपने किसी भी रिश्तेदार के लिए कहीं भी दुनिया में वो बना सकते हैं प्रोफाइल, और उसमें मेंशन भी कर सकते हैं कि मैं वली हूँ और मैं इसके लिए देख रहा हूँ.
अच्छा, तो ये जो इस बार जो कन्वेंशन हो रहा है उसमें अब तक कितने लोग रजिस्ट्रेशन करा चुके हैं आपकी वेबसाइट पर?
तो अलहमदुल्ला रजिस्ट्रेशन इतनी जा रही है कि हम लोगों ने अभी सैटरडे की तो फीमेल रजिस्ट्रेशन ही बंद कर दी है. और अभी मुझे लग रहा है कि बहुत जल्दी जो है हमें दूसरा भी शायद इवेंट बंद करना पड़ जाएगा, क्योंकि माशाल्लाह से रजिस्ट्रेशन एज एक्सपेक्टेड काफी तेजी से बढ़ रही है.
तो उसमें होगा क्या, वो सब लोग किसी, जैसे कि आपने दूसरे प्रोग्राम बताया, इसी तरह होगा कि हाल में जमा होगी सारी फैमिलीज, किस तरह होगा?
देखिए जी, इसमें प्रोग्राम के अंदर डिफरेंट फॉर्मेट होता है. एक पूरा प्रोग्राम स्ट्रक्चर करके हम लोग उसको बनाते हैं, उसमें स्पीकर भी होते हैं, उसमें मेरे साथ पूरी वॉलंटियर की टीम होती है मेरे साथ जो उसको रन करती है. हमारा मॉडरेटर होता है जो सारा उस वक्त वहाँ पे उनको गाइडलाइन देना और सारी उनको मॉनिटर करना, कोई भी इश्यूज हो मैं भी ऑन साइट रहती हूँ, कोई प्रॉब्लम हो तो उसको देखने के लिए. प्रोग्राम में बेसिकली मौका ये फराहम किया जाता है कि आप आएँ और आप मिलें और आप अपनी पसंद के हिसाब से जहाँ आपको समझ में आप अपना इन्फॉर्मेशन एक्सचेंज करें. तो ये एक प्लेटफॉर्म है सिर्फ सिंगल्स को اکٹھا کرنے کا, کہ جیسے ہمارے یہاں آپ یہ سمجھ لیجیے کہ پاکستان وغیرہ میں شادیاں عید وغیرہ پہ سارا خاندان اکٹھا ہوتا ہے اور اس مقصد کو پورا کیا جاتا ہے, یہاں پر ان ایونٹس کے تھرو ہم اس چیز اس ضرورت کو پورا کرتے ہیں کہ سارے مسلمانوں کو اکٹھا ہوتے ہیں اور وہ اپنی پسند کے حساب سے اپنے لیے چوائسیز دیکھ لیتے ہیں.
اچھا, تو آپ نے کیا دیکھا, کیا ٹرینڈ ہے امریکی جو مسلمان نوجوان ہیں ان میں, کیا ٹرینڈ ہے کہ کیا وہ صرف اپنے ملک کے لوگوں میں سے اپنا شریک سفر چنتے ہیں یا دوسرے ملکوں کے مسلمانوں سے بھی وہ اب کرنے لگے ہیں شادیاں؟
اب تھوڑی چینج آ رہی ہے لیکن میجورٹی ابھی بھی اسی طرح سے سوچتی ہے کہ اپنا کلچر ہی ہمیں دیکھنا ہے, اپنا ہی بیک گراؤنڈ دیکھنا ہے. موسٹلی انڈیا پاکستان سے جو بھی لوگ آتے ہیں ان کا زیادہ تر یہ سوچ ہوتی ہے کہ ہمیں اپنے ہی کلچر میں ہی شادیاں کرنی ہیں. تھوڑی بہت چینج ان کے میں بھی ہے, لیکن باقی جہاں تک عرب ہیں یا کنورٹ تو گھر ان کے پاس جو ہے ان سے اگر بات کی جائے تو وہ لوگ دے آر آلویز اوپن کہ ہم لوگ کسی بھی کلچر میں شادی کر سکتے ہیں ایز لانگ ایز کہ ہمارا ہمیں اچھے مسلمان بھی جائیں.
تو اتنے تین دن میں کیا پتہ لگ سکتا ہے ایک دوسرے کا؟
دیکھیے بات یہ نہیں ہے کہ آپ تین دنوں میں ایک دوسرے کو کتنا جان لیں گے. میں نے جیسے آپ کو کہا یہ ایک پلیٹ فارم ہے صرف لوگوں کو اکٹھا کرنے کا جس میں وہ آتے ہیں اور ایک دوسرے سے ملتے ہیں. انیشل سٹیجز پہ آپ بیسک چیزیں ہی پوچھتے ہیں, بیسک چیزیں ہی جانتے ہیں. اس کے بعد اگر آپ کو لگتا ہے کہ ہاں یہ ہمارا کرائیٹیریا ہے, اس میں یہ چیزیں فٹ ہو رہی ہیں, تو ہم اس سے مزید بات کی جا سکتی ہے. تو لوگ اپنی انفارمیشن ایکسچینج کر لیتے ہیں, نمبر لے لیا, ای میل لے لی, اس کے بعد آپ لوگوں نے ایونٹ کے بعد آپ فالو اپ کر لیتے ہیں, فیملیز انوالو ہوتی ہیں. تو یہ لمبا پروسیس ہوتا ہے, اس طرح سے تین دن کے اندر ڈیسیزن نہیں کوئی بناتا اور نہ ہی بنتا ہے, لیکن صرف ایک موقع ہوتا ہے آپ کو لوگوں سے ملنے کا, اس مقصد جو صرف اس مقصد کے لیے آتا ہے.
تو لیکن آپ نے یہ ٹرینڈ ضرور دیکھا کہ اب مسلمان جو ہیں امریکہ میں جو مسلمان ہیں وہ تھوڑا بہت اپنے ملک کے علاوہ دوسرے ملک کے مسلمانوں سے بھی رشتہ جوڑنے کی پروسیس میں ہیں.
بہت کم, لیکن جی بالکل چینج دیکھی ہے.
اچھا, تو آپ کے اس جو میٹریمونیل کی جو کا جو ونگ ہے اس کی کامیابی کا ریشو اگر میں پوچھوں تو آپ کیا کہیں گی؟
دیکھیے ابھی جیسے میں نے آپ کو کہا کہ ابھی لوگوں میں تھوڑی تھوڑی چینج آ رہی ہے, اسی لحاظ سے ابھی تک ہم اس چیز میں بھی بہت زیادہ کمفرٹیبل نہیں لوگ فیل کرتے ہیں کہ اپنا وہی کلچر بیریئر آ جاتے ہیں پھر تھوڑا سا, کہ کامیابی تو بہت ہوتی ہے لیکن لوگوں کو اس کو شیئر کرنے میں تھوڑی سی ابھی بھی ہچکچاہٹ ہوتی ہے. لیکن الحمدللہ پھر بھی میرے پاس ابھی پچھلے کچھ عرصے میں بہت اسٹوریز آئی ہیں کہ بہت ساری شادیوں کی جس سے سن کے خوشی ہوتی ہے. اور یہ اس کی اشارہ کا اندازہ سے بھی لگا سکتی ہوں کہ ہمارے پاس جتنی ریکویسٹ بڑھ رہی ہیں ان ایونٹس کی کہ یہ اور زیادہ کیے جائیں, اور جتنی ہر ہم ایونٹ کرتے ہیں اتنے ان کے اٹینڈنس میں اضافہ ہو رہا ہے, جس سے اندازہ ہوتا ہے. اور زیادہ تر یہی ہوتا ہے کہ آپ کو کسی سے پتہ لگتا ہے کہ میرے کسی رشتے دار کی سر شادی ہے اسی لیے میں اس میں آنا چاہ رہا ہوں. تو اس سے ہی اس کی کامیابی کا بھی آپ اندازہ کر سکتے ہیں کہ ماشاء اللہ سے ایونٹس بھی بڑھتے جا رہے ہیں اور سائز میں بھی بڑھتے جا رہے ہیں.
تو یہ جو آپ کی جو سائٹ ہے اس میں پاکستانیوں کا ریشو کیا ہے کچھ اندازہ؟
میجورٹی جیسے میں نے آپ کو کہا ہمارا 80-90% جو ہے وہ انڈیا پاکستان کے ہی لوگ ایونٹس کو بھی اٹینڈ کرتے ہیں, اور ویب سائٹ میں جو ہے کافی ڈائیورس ہے, لیکن پھر بھی زیادہ تر حد میں کہوں گی کہ پاکستانی اور انڈین لوگوں کی ہے.
اچھا, اور وہ پاکستان کے بھی ہیں اور یہاں کے بھی ہیں؟
جی بالکل,
یعنی جو رجسٹریشن کرا رہے ہیں.
جی پاکستان, جو آپ کس ویب سائٹ کی بات کر رہی ہیں؟
جی ویب سائٹ میں جو رجسٹریشن کرا رہے ہیں, اور دونوں کی بات کیجیے.
اچھا, ایونٹس میں تو یہ ہے نا کہ ایونٹس تو آپ نے اٹینڈ کرنا ہے. اگر آپ یہاں ہیں, ایون آپ اگر آپ وزٹر بھی ہیں, آپ آئے ہیں اور آپ اٹینڈ کرنا چاہتے ہیں, تو آپ کو ظاہر ہے ایز اے مسلم آپ آ کر کے اٹینڈ کر سکتے ہیں. مسلم سنگلس کا ایونٹ ہے, اف یو آر ہیئر آپ بالکل رجسٹر کیجیے, آپ آئیے. اگر آپ کے لیے کوئی آپشن نکلتا ہے تو آبویسلی اس میں کسی چیز کی کوئی رکاوٹ نہیں ہے, تو وہ تو کوئی بھی اٹینڈ کر سکتا ہے. جہاں تک رہ گئی ویب سائٹ کی, تو میں نے آپ کو جیسے پہلے بتایا کہ ویب سائٹ پر اگر کوئی یہاں پہ رہتے ہوئے اپنے کسی اوورسیز رشتے دار کے لیے کریٹ کرنا چاہے پروفائل, تو وہ بالکل کر سکتے ہیں. اور لیکن زیادہ تر جو اس وقت ہمارے پاس اٹینڈنس ہیں وہ زیادہ تر یہیں کی ہے, لیکن کچھ ایسے بھی ہیں کہ جنہوں نے اپنے کسی بھی رشتے دار کے لیے پروفائل بنا رکھا.
تو ایک امپورٹنٹ سوال جو ذہن میں آتا ہے وہ یہ ہے کہ امریکہ میں اور جو سمندر پار ملک آباد سمندر پار ملکوں میں آباد ہیں پاکستانی یا مسلمان, ان کو فیوچر میں یہ جو آن لائن ویب سائٹس ہیں میچ میکنگ کی, ان کا رول کس حد تک بڑھ جائے گا یا آپ کو کتنا بڑھتا ہوا دکھائی دے رہا ہے؟
देखिए जी, जितनी टेक्नोलॉजी का इस्तेमाल बढ़ता जा रहा है उसके हिसाब से इस वेबसाइट का भी इस्तेमाल बढ़ता जाएगा, क्योंकि लोग अपनी मसरूफियात जिस तरह से ज्यादा होती जा रही है, लाइफ स्टाइल जितना बिजी होता जा रहा है, इस वक्त टेक्नोलॉजी का इस्तेमाल और वेबसाइट का इस्तेमाल इतना ज्यादा हो गया. आप देख लीजिए कि फोन आपके जेब में और आपके पास उस पर एप्स, अब तो इसकी एप्स भी आ गई हैं और हम लोग भी इसे काम कर रहे हैं, हो सकता है बहुत जल्दी हमारी भी ऐप इस पर बन जाए. तो इसका इस्तेमाल जहाँ तक मैं कहूँगी कि ऐसा सब बहुत बढ़ता जा रहा है.
लेकिन ये जो ऑनलाइन में धोखे और फ्रेप के अंसर को भी तो शामिल हो जाता है, तो उसको कम करने के लिए किन इकदाम की जरूरत है?
देखिए अभी तक तो सोफार अल्हम्दुलिल्लाह हमारे पास कोई ऐसा केस इतने आया नहीं है कि मैं कहूँ कि मेरे पास कोई इस तरह के हम लोगों का इशू हमने फेस किया हो. लेकिन उसके लिए बहुत सारी चीजें जिनको ख्याल में रखा जा सकता है, और अभी जो प्रोफाइल्स हम लोग बनाते हैं उसके साथ हम लोग रेफरेंसेस भी लेते हैं, तो वो भी काफी हेल्प आउट कर जाता है कि आपके पास रेफरेंस होता है कि आप किसी के लिए, जैसे यहाँ पे अमरीका में आपको जॉब के लिए अप्लाई करें तो रेफरेंसेस लिए जाते हैं, अब हम लोग के इसमें प्रोफाइल के लिए भी रेफरेंसेस लेते हैं, उससे काफी हेल्प हो जाती है.
तो आप ये कह रही हैं कि मुस्तकबिल में ये भी एक तरह का, जिस तरह के पुराने ज़माने में होता था कि कोई रिश्ते कराने वाले होते थे, अब ये जो वेबसाइट्स हैं बस इन्हीं पर लोग डिपेंड करने लगेंगे, जिस तरह टेक्नोलॉजी की दूसरी चीज़ों पर डिपेंड कर रहे हैं.
बिल्कुल, ऐसा फिलहाल तो ट्रेंड यही जा रहा है, क्योंकि अभी हमारे पास देखिए माशाल्लाह से इतनी बड़ी सर्विस है, नेट बैंकिंग सर्विस नहीं है जैसे कि पहले हुआ करती थी लोगों की, आप जैसे कहती हैं, लेकिन उसके बावजूद ये सारी चीजों को लोग इतना अवेल कर रहे हैं कि इतनी डिमांड ही नहीं है कि मैच मेकिंग की जितनी इन इन इवेंट्स की और इस वक्त वेबसाइट की है.
अच्छा, आपने जो, आपको कुछ ऐसे जोड़ों को भी मधु किया इस कन्वेंशन में जो आपके किसी कन्वेंशन के थ्रू, जिनकी शादियां हुई हों या जिन्होंने अपने शरीके सफर आपके कन्वेंशन के थ्रू चुने हों?
बिल्कुल जी, हमारे पिछले साल भी 50th एनिवर्सरी पे हमारे कपल आया था अपने दो बच्चों के साथ जिनकी शादी हमारे इवेंट से हुई. उसके अलावा उससे पिछले साल भी एक कपल आया जिनकी शादी इसमें के ही इवेंट से हुई थी, और अभी भी इनविटेशन गया हुआ है, मेरे पास अभी बस कंफर्मेशन नहीं आई है, वही लास्ट मोमेंट के जो हम लोग मराहल पे होते हैं चीज़ों के, तो वेट कर रही हूँ अगर उनका जवाब अभी तक मेरे पास आया नहीं है, लेकिन बिल्कुल इन्विटेशन इस दफा भी गया है, तो होपफुली इंशाल्लाह वी विल हैव अनदर कपल इस साल में.
तो इस वक्त जो लोग हमारा प्रोग्राम सुन रहे हैं, खासतौर पर नौजवान, उनको आप क्या कहना चाहेंगी कि आपकी जो वेबसाइट है मैट्रिमोनियल की या इसी तरह की जो दूसरी मुसलमान नौजवानों के लिए वेबसाइट्स हैं मैच मेकिंग की, वो उनमें किस तरह एतबार कायम करें और किस तरह उनमें शिरकत करें?
देखिए, अपने सबसे पहले तो ये है कि जब आप अपना प्रोफाइल बनाते हैं तो हर जब आपका प्रोफाइल सही से बना हुआ होगा, जब आप अपने प्रोफाइल में ऑनेस्ट होंगे और हर कोई अपनी जगह इस चीज़ का ख्याल रखेगा, तो फिर आपका ट्रस्ट खुद ब खुद डेवलप हो जाएगा, फिर आपकी कोई इस तरह की प्रॉब्लम फेस करने के चांसेस ही नहीं रहेंगे. तो मेरी बस रिक्वेस्ट, मैं मशवरे से ज़्यादा एक रिक्वेस्ट है कि जब भी आप प्रोफाइल बनाएं तो आप बी वेरी ऑनेस्ट, जो भी आपकी डिमांड्स हैं वेरी वेरी क्लियर, अपने एक्सपेक्टेशंस में भी क्लियर हों और थोड़ी सी फ्लेक्सीबिलिटी भी रखें, क्योंकि कई दफा ये सिस्टम ऐसे होते हैं कि आपने एक चीज डाल दी कि मुझे बिल्कुल ये हालांकि आपके पास फ्लेक्सिबिलिटी है, लेकिन कई दफा जब सिस्टम मैच ढूंढता है तो आपकी वो डिमांड्स की वजह से उसको फिर वो हिला नहीं सकता अपनी जगह से, क्योंकि वो एक आपने चीज डाल दी. तो थोड़ी सी उसमें फ्लेक्सिबिलिटी रखिए और थोड़ा अपनी जब आप प्रोफाइल बना रहे होते हैं तो उसमें बी वेरी ऑनेस्ट एंड वेरी क्लियर, तो उससे बहुत ज्यादा जो है आसानी आपके अपने लिए भी होगी
और दूसरों के लिए भी होगी. तो इस वेबसाइट का चलते चलते एक बार फिर लिंक बता दीजिए और हम कोशिश करेंगे कि आपका ये लिंक अपने अपनी फेसबुक पेजेस पर दोबारा पोस्ट कर दें.
बोलिए, इसका लिंक है www.islammatrimonials.net.
बेहद शुक्रिया तबस्सुम अहमद, हमारे प्रोग्राम को समेटने का वक्त हुआ, हम शुक्रिया अदा करते हैं आपका भी, और हम अपने सुनने वालों को बता दें कि वॉइस ऑफ अमेरिका वाशिंगटन के हमारे आज के प्रोग्राम की मेहमान थी नॉर्थ अमेरिका में मुसलमानों की एक सबसे बड़ी तंजीम इस्लामिक सोसाइटी ऑफ नॉर्थ अमेरिका या इसना, और हमारा मौजू था इसना कन्वेंशन 2014 जिसकी नुमाइंदगी की थी इसना के डायरेक्टर कन्वेंशन एंड मार्केटिंग बशारत सलीम ने और इसना मैट्रिमोनियल की निगरान और कोऑर्डिनेटर तबस्सुम अहमद ने. डेट्रॉइट से शरीक हुए हमारे साथ इस प्रोग्राम में टेलीफोन के जरिए, इनका शुक्रिया अदा करते हुए आज का प्रोग्राम समेटते हैं अपने तमाम सुनने वालों के लिए नेक ख्वाहिशात और मुसलसल उम्मीद के पैगाम के साथ.
We are a religion of hope. We live on hope. Every time you're depressed or you say there's no hope, what you're saying to every African that was brought over in chains and survived the transatlantic crossing and came here and lived in slavery and marched to get their civil rights, you're saying to them that was all a waste of time.
Informing our young people, educating them and equipping them for the long run, for the marathon. It's a marathon. And to run a marathon, you need a lot of purpose.
Generations Rise, elevating Muslim American culture.
پروڈیوسر تھے ویٹو میر اور انجینئر تھی نشوان. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں.